हेलो अनि नमस्ते भन्दै आइपुगे साथी। तपाईँकै प्यारो भन्दा पनि प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुराको अर्को अध्यायमा, र म हो तपाईँकै हँसिली रसिली अनि चिटिक्क परेकी प्यारी साथी सविता।
र सविता जिग्री सर म पनि छु है जिग्री, म तपाईँको आफ्नै हँसिलो रसिलो चिटिक्क परेको जिग्री सबिन टुपी पालेर, र मेरो तर्फबाट पनि तपाईँलाई धेरै धेरै स्वागत छ है जिग्री। अनि सविता के छ तिम्रो हालखबर? पुरा मास्क अनि फेस सिल्ड लगाएर बसेको छौ त।
अनि मास्क फेस सिल्ड लाउनु परेन त भने सबिन, चिसो वात्तै बढेको छ, फेरि कोरोना भाइरसको जोखिम पनि झन् बढिरहेकै छ, त्यही भएर आफ्नो सुरक्षाको लागि भए पनि लाउनु पर्यो नि त, लौ किन भन्नुहोस् त साथी।
कुरा त सही हो सविता, बरु आजको कार्यक्रम सकिने बित्तिकै म पनि फेस सिल्ड किनेर लगाइहाल्छु, मास्क त लगाएकै छु क्यारे।
हो सबिन, आजै किन है, यसले एकदमै सुरक्षा दिन्छ कि। फेरि तिमीले पनि देखेको छौ होला नि सबिन, ट्राफिक प्रहरी अनि स्वास्थ्य कर्मीहरूले पनि फेस सिल्ड लगाएर काम गरिराख्नु भएको छ नि।
अँ देखेको छु सविता। बरु झिरे, तपाईँ पनि आफूलाई सुरक्षित बनाउन चाहनुहुन्छ भने चाहिँ मास्क लगाउने गरौँ, सकिन्छ फेस सिल्ड लगाऊ, अनि कतै बाहिर जाँदाखेरि चाहिँ भौतिक दूरी कायम गरेर जाउँ र आउनै भन्छु, होइन सविता?
हो नि सबिन। ल त साथी, हामी कुरा गर्दै गरौँला, तर अहिलेको लागि चाहिँ हामीले एकजना साथीले मुक्तक लेखेर पठाउनु भएको छ, बरु त्यही नै पढ्छु है त, हुन सबिन?
भइहाल्छ नि, किन नहुनु, पढ न।
ल है त, र उहाँ लेख्नुहुन्छ, आँखाको पँधेरीले जीवन नै बदल्ने भो, उसको साथ बिना जवानी त्यत्तिकै गल्ने भो, तैपनि आँखा मन पराउँछन् उसैलाई, प्रियाको पीडामै छाती जुनीभर चल्ने भो।
वाह जिग्री वाह, यति राम्रो रचनाको लागि जिग्री आयुष छेत्रीलाई धेरै धेरै धन्यवाद छ है।
र साथी, तपाईँ पनि यसरी नै आफ्नो जीवन भोगाएको कुरा कार्यक्रम साथीसँग मनका कुरा मार्फत तपाईँकै नाममा प्रसारण गर्न चाहनुहुन्छ, अरू साथीलाई सुनाउन चाहनुहुन्छ भने फटाफट पठाउनु होला है त, होइन त सबिन?
हो नि सविता झिरी, र आफ्नो जीवन भोगाई कसरी पठाउने भनेर लागिरहेको छ भने चाहिँ सुन्नुहोस् है त यो रेडियो सन्देश।
मेरो कथा साथीसँग मनका कुरा मार्फत।
साथी, के तपाईँ आफ्ना जीवनका भोगाई र अनुभव साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत तपाईँ जस्तै अरू साथीलाई सुनाउन चाहनुहुन्छ?
यदि चाहनुहुन्छ भने आफ्ना अनुभवलाई कथा, कविता वा नाटकको रूपमा लेखी पठाउनुहोस्।
तपाईँका अनुभवलाई हामी रेडियो नाटकको रूपमा परिणत गरी तपाईँकै नाम दिएर साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत प्रसारण गर्नेछौँ।
र आफ्नो जीवन भोगाई साथीसँग मनका कुरामा पठाउनको लागि हुलाक ठेगाना रहेको छ, रेडियो कार्यक्रम साथीसँग मनका कुरा, पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल, वा पोस्ट बक्स नम्बर 1187 काठमाडौँ नेपाल।
त्यसै गरी हाम्रो इमेल ठेगाना रहेको छ cwfriends@hotmail.com cwfriends@hotmail.com।
त्यसै गरी अर्को ठेगाना रहेको छ facebook.com/ssmkradio।
सबिन, साथीको जीवन भोगाईको प्रतीक्षा गर्दै सुन्ने होइन त आजको डाँडा खर्कको कथा?
सुन्ने नि सविता, किन नसुन्ने, ल जिग्री सुनौ है त आजको डाँडा खर्कको कथा।
ढिलो हुन्छ फेरि, आज हामीले गाउँ सभाबाट मागेको योजना जुन पास भएको छ, यो योजनाहरू कसरी कसले कार्यान्वयन गर्ने भन्ने बारेमा छलफल छ।
ए जाउँ न त अब, हुन्न, अनि मैले नाचेको मन परेन हजुरलाई, म त मेरो गाउँमा नाच्नलाई वर्ल्ड फेमस हो नि।
गाउँमा वर्ल्ड फेमस रे, कस्तो हँसाउनुहुन्छ भने तपाईँ पनि।
अलिअलि मजाक गर्छु बेला बेलामा, तर मैले साँच्चीकै नाचेको मन परेन हजुरलाई।
मन ओहो दोपेन्द्रजी, तपाईँ त कति मजाले नाच्नु हुँदो रहेछ।
वाउ, आई लभ इट।
आउनु न तपाईँ र म यो गीतमा नाचौँ फेरि।
होइन होइन, म थाकिसकेँ, भइहाल्यो, होइन त शान्ताजी?
के शान्ताजी भनिरहेको नि, नाचे भइहाल्यो नि, गएँ म।
शान्ताजी, शान्ताजी, उहाँ त जानुभयो, म पनि जान्छु है। जय रामजी कि
जय रामजी।
शान्ताजी, शान्ताजी, रुक्नु न तपाईँ।
किन रोकिनु, म गएर नाचे भइहाल्यो नि त्यही केटीसँग। मैले सबै कुरा बुझिसकेँ, मेरो एउटा खुट्टा छैन, म नाच्न सक्दिनँ भनेर होला नि होइन मलाई तपाईँले हेपेको।
राम राम राम, के भन्नुभएको त्यस्तो हजुरले? तपाईँ अपाङ्गता भए पनि नभए पनि मलाई केही फरक पर्दैन शान्ताजी, मलाई त हजुरको आनी बानी मनपर्छ त्यही भएर भनेको।
ल ल भयो, अब केही नभन्नु, म क्लबको मिटिङमा जान्छु, तपाईँले आफ्नो कोठातिर जानु।
हस्।
साथी हो, स्वागत छ है सबैजनालाई आजको मिटिङमा। र आज हामी किन भेला भएको भनेर पनि सबैजनालाई थाहा नै होला। त्यही भएर आजको भेलाको एजेन्डामा नै कुरा गर्ने हो कि बिर्ख?
हुन्छ हुन्छ, सुरु गरौँ न।
हुन्छ हुन्छ, भइहाल्छ नि।
हुन्छ शान्ता, र आजको हाम्रो एजेन्डा मध्ये हाम्रो पहिलो एजेन्डा रहेको छ, त्यो के हो भने नि, हामीले स्थानीय तहको योजना छनौट प्रक्रिया मार्फत योजना माग गरेका थियौँ, र अहिले त्यो योजना पास भएको छ भन्ने कुरा त सबैलाई थाहा नै छ, होइन त?
हो,
त्यसैले अब यो कम्प्युटर सम्बन्धी तालिम अनि मोबाइल रिपेयरिङ सम्बन्धी तालिम र उद्घोषण सम्बन्धी तालिम हाम्रो क्लबले नै सम्पन्न गर्नुपर्छ, ल? अनि एउटा कुरा, यस्ता क्षमता अभिवृद्धि शिव विकासका योजनाहरूलाई कार्यान्वयन उपभोक्ता समिति गठन नगरिकनै हाम्रो जस्तो युवा समूह, महिला सञ्जाल, विभिन्न सामुदायिक संस्थाहरू मार्फत गर्न पाउने रहेछौँ।
थाहा छ नि यो कुरा, र अब चाहिँ बिर्खीले भनेको जस्तै त्यो पास भएर आएको योजना र बजेट खर्च चाहिँ हामी सबैजना मिलेर सम्पन्न गर्ने, तर त्योभन्दा पहिले हाम्रो वडाले योजना कार्यान्वयनको काम कहिलेदेखि सुरु गर्छ भन्ने कुरा बुझ्नुपर्छ रुम्बल धोएर।
त्यो त हो, पहिले यो योजना कार्यान्वयनका लागि उनीहरूले प्रस्तावना अर्थात् प्रपोजल हाल्न सूचना निकाल्छ, त्यतिखेर हाम्रो युवा समूहले खतरा प्रपोजल बनाएर पेस गर्नुपर्छ है, ताकि त्यो योजना कार्यान्वयनको काम हामीलाई नै परोस्। त्यसको लागि अहिलेदेखि नै वडा कार्यालयमा जाने बुझ्ने गर्नुपर्छ है।
ए हुन्छ नि, हुन्छ नि, बुझ्दै गरौँ ल।
अनि यो योजना कार्यान्वयनको जिम्मा हाम्रो युवा समूहलाई पर्यो भने हामी सबैले जिम्मेवारी लिएर काम गर्नुपर्छ, त्यसैले अहिलेदेखि हामीले कसरी गर्ने भनेर योजना बनाइरहनु पर्छ है।
भनेपछि यी सबै योजना कार्यान्वयन गर्नको लागि हामीले आज ककसले के कुरामा जिम्मेवारी लिने भनेर छलफल गर्न खोजेका हौ, होइन त शान्ता?
एकदमै सही कुरा भन्यौ तारा तिमीले।
अनि तारानाथले भनेको जस्तै हामीले चाहिँ जसको जे कुरामा क्षमता छ, सिप छ, त्यही कुराको जिम्मेवारी दिने हो कि भनेर निर्णय गर्ने कि भन्ने योजना बनाउन खोजेका हौ, होइन त गने?
हो नि, र यदि हामीले सोचे अनुसार चाहिँ कम्प्युटर सम्बन्धी तालिम र मोबाइल रिपेयरिङ तालिमको योजना कार्यान्वयन हामीले गर्यौँ भने यो तालिम सिकाउन हामी मध्ये कसैलाई नआउने भएर साधारण मुकामबाट विशेषज्ञ बोलाएर ती तिन दिनको तालिम सञ्चालन गर्ने विचार गरेका छौँ। यसमा सबैजनाको सहमत छ नि?
र उद्घोषण तालिमका लागि चाहिँ हामी माझ नै उद्घोषण तालिम दिन सक्ने क्षमता भएकोले कसलाई जिम्मा दिने होला?
मेरो विचारमा चाहिँ उद्घोषणको तालिम चाहिँ भक्तलाई दिउँ होला, उसले हाम्रै डाँडाघरका एफएममा काम पनि गरिरहेको छ, फेरि ऊ हाम्रै क्लबको सदस्य पनि त हो नि, होइन र?
म पनि डोल्माको कुरामा चाहिँ एकदमै सहमत छु, उद्घोषण तालिमको लागि भक्ति जतिको राम्रो त कोही पनि हुँदैन, भक्ति नै हुनुपर्छ सहजकर्ता त, होइन साथी?
होइन, के कुरा गरेको होला सबैजनाले, मैले त्यत्रो वर्ष डाँडाखर्का एफएममा काम गरेको कुरा चाहिँ कसैलाई याद छैन है, मैले त सुरुवाती कालदेखि नै काम गरेको थिएँ, अहिले पो छोडेको हो त, त्यही भएर सहजकर्तामा त म नै हुनुपर्छ है।
त्यही
त, कस्तो हल्ला गरेको होला कि, चुप लाग न रुममाल धोएर।
त्यसो भए के गर्ने त भन्नु न त साथी हो, तारानाथलाई सहजकर्ता बनाउने कि भक्तिलाई? शान्त, यसरी त टुङ्गो लाग्ला जस्तो लागेन, त्यही भएर भोट नै गराउन त हुन्न? भक्तिको पछिमा हुनेले हात उठाइदिनु त, एक दुई तिनजना मात्र भयो, अनि तारानाथको पक्षमा चाहिँ कतिजना हुनुहुन्छ हात उठाइदिनु त? एक दुई तिन, ल दुवैजनाको बराबर पो भयो त, अब चाहिँ निर्णय अध्यक्षबाट नै होस्, होइन त साथी हो?
ठिक हो, ठिक हो, अध्यक्षबाट हुनुपर्छ।
गरे सुन्न अब के गर्ने होला
यसो गरौँ हेर बुझिस रुमाल द्वार
बुझ्यो ल ए ल साथी हो एकैछिन ध्यान दिउँ त अब डाँडा खर्कको अध्यक्ष भएको नाताले गर्दा मैले सबैजनाको क्षमता सिप हेरिकन जिम्मेवारी दिनुपर्छ जस्तो लाग्छ र मैले अब लिन गइरहेको निर्णय सबैजना सहर्ष स्वीकार गर्नुहुनेछ भन्ने पनि आशा गरेको छु र मेरो विचारमा चाहिँ यसपालिको उद्घोषण तालिमको सहजकर्ताको रूपमा भक्तेलाई र तालिमको पुरा जिम्मेवारी
ल ल ल भयो भयो तिमीहरूको निर्णय चाहिँ तिमीहरू राख भक्तेलाई पहिला नै सहजकर्ता बनाउने निर्णय गरिसकेका थियौ होइन तिमीहरूले यो नाटक चाहिँ किन गरेर पऱ्यो फेरि बस्नु परेको छैन मलाई तिमीहरूको तालिममा तिमीहरू आफै बस गएमा
वै तारे पहिला कुरा त सुन न
सुन्नु छैन मलाई तिमीहरूको कुरा सुरा गएमा मान्छेहरूको क्षमताको त कदरै गर्नु छैन है के बस्नु यस्ता युवा क्लबमा गएमा फर्केर पनि आउँदैन म
त्यही
त बरु अब चाहिँ घनेर बिर्खेले चाहिँ तारालाई हामीले लिएको निर्णय गलत छैन भनेर सम्झाउनु पर्छ होला होइन त साथी हो
यो तारा पनि जहिले केही न केही कुरामा खुट्टा आँटाइहाल्छ भने आनन्दले त काम पनि गर्न दिँदैन भने रुमाल धोएर
ल हुन्छ साथी हो हामी आज साझा नै तारानाथलाई हाम्रो निर्णयको बारेमा सम्झाउँछौँ र हेर्छौँ के भन्छ तारानाथले ल अहिलेलाई चाहिँ आजको भेला यही सकिएको जानकारी गराएँ मैले
ल भाइ मलाई तिमीहरू कुरा सुन्नु छैन के जाऊ तिमीहरू त्यो भक्तलाई नै बनाउ सहज गर्दा
कस्तो होला कि यो तारी अहिले पक्का भनेर नाकबाट रातो रगत निकालिदिन्छु अनि थाहा पाउँछस् रुमाल धोएर
ए त नरिसाएन घने
अनि हेर बिर्की कस्तो हाम्रो कुरै सुन्न नखोजेको के तारीले यसको मुन्टो हामीतिर फर्काएर यसको जुत्तोमा च्याप्प समातेर बोल्ने नदिउँ रुमाल धोएर अनि बल्ल हाम्रो कुरो सुन्छ यसले
जे मन लाग्यो त्यही नसोच त घने ए तारानाथ पहिले हाम्रो कुरा त सुन अनि तिमीलाई जे भन्न मन लाग्छ त्यही गर
ल ल ल भन नि त के कुरा हो
खासमा हामीले उद्घोषण तालिमको लागि चाहिँ सहजकर्ताको रूपमा भक्तेलाई अनि तिम्रो चाहिँ एफएममा यतिका वर्ष काम गरेको भएर तिमीलाई व्यवस्थापनतर्फको अनुभवी र उद्घोषणको बारेमा धेरै जानकार भएको कारणले यो उद्घोषण तालिमको नेतृत्व गर्ने जिम्मा दिउँ भनेर भन्न लागेका थियौ अनि तिमीले जिम्मेवारी सही तरिकाले गर्छौ र पछि कसरी तालिम सम्पन्न भयो भनेर सबैलाई जानकारी गराउने भनेर सार्वजनिक सुनवाई गर्ने कुरा समेत सोचिसकेका थियौ तर तिमीले पुरा कुरा भन्नै दिएनौ
ए हो र खै मलाई त यो कुरामा पत्यारै लागेन है
कस्तो छ के तारे लु हेरे हाम्रो क्लबको मिटिङमा पुरै माइनेटिङ उठाएर सिग्नेचर गरेको छ लु हेर्दे
ए हो र
हो त तँ चाहिँ कस्तो आलु छस् के तारे झन् उसकै क्षमता हेरेर झन् खात्र जिम्मेवारी दिऊ भनेर सल्लाह गरेर निर्णय सुनाउन लागेको बेलामा बिचमा पक्क बोल्ने के रुमाल धोएर तातो रिस गरेर कसैको भलो भएको छ भान त रुमाल धोएर
अँ तातो रिस गरेर कसको भलो भएको छ अरे अझै अझ कसले भनेको भन्दा घनीले जसको चाहिँ नाक्की टुप्पोमा रिस छ
लु 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 जे भए पनि तर तारे तैँले त्यसरी जाँगिनु चाहिँ हुँदैन थियो कि रुमाल धोएर
त्यही त हेर तारानाथ हामीले त हामीले पाएको योजनाको राम्ररी कार्यान्वयन होस् बजेटको राम्रोसँग सदुपयोग होस् भनेर क्षमता अनुसार जिम्मेवारी बाँड्न खोजेको मात्र हो
ए कुरा त्यस्तो पो रहेछ त है म त त्यसै रिसाएछु सरी है केटा हो तर के गर्नु त नरिसाएर फेरि सिप र क्षमता भएको व्यक्तिलाई काम गर्न नदिँदा त रिस उठिहाल्छ नि है
त्यो त उठ्छ तर हामीले त क्षमता भएको गर्न सक्ने व्यक्ति त भनेर बुझेर त हो नि जिम्मेवारी दिन खोजेको नत्र मैले र बिर्खेले जिम्मेवारी लिँदा पनि त हुन्थ्यो नि हो कि भान्ता रुमाल धोएर
त्यो त हो हुन त तिमीहरूले लिएको निर्णय एकदमै राम्रो हो क्षमता अनुसारको जिम्मेवारी दिए पो विकास निर्माणका कामहरू कुराहरू अनि क्षमता अभिवृद्धिका तालिमहरू कामहरू राम्ररी र प्रभावकारी रूपमा हुन्छ होइन त
हो नि र यसरी स्थानीय तहबाट पास भएर आएको योजना प्रभावकारी रूपले कार्यान्वयन गर्न सकियो अनि बजेटको सबै लेखाजोखा राख्न सकियो भने त बजेटमा हिनामिना हुँदैन र योजना कार्यान्वयनमा जो जो सहभागी भएका थिए उनीहरूलाई जवाबदेही पनि त बनाउन सकिन्छ नि, होइन र?
एकदमै सही कुरा गर्यो है बिर्गेले बाया गरेर।
होइन बिचारे, तेरो आवाज एकैछिन कसरी माने मित्रको जस्तो भयो हा? रुममा गएर
तारेको आवाजलाई केही भएको छैन कि घरभित्र, तिमीहरूको मनभित्रकै आवाज हो यो, पछाडि फर्केर हेर्दौ बाया गरेर। आवाजै चिन्दैन यार।
अनि तिमी के छ आउँदै हो कि के हो सारबाट
यो घरभित्रको चाहिँ जे कुरा बानी रुने बानी चाहिँ अझै गएको रहेछ भने माया गरेर तिमीहरू सबैजनालाई देखेर कस्तो खुसी लाग्यो कि
हामीलाई पनि एकदमै खुसी लाग्यो, बस्न भने
त्यही त बस न, म सबैजनाको लागि चिया बनाएर ल्याउँछु है त।
हुन्छ हुन्छ, जे होस् केटाहरूले गाउँमा विकासको काम गरेको देखेर एकदमै खुसी लागेर आएको छ भने अब स्थानीय तहको योजना कार्यान्वयन गर्ने कुरामा जिम्मेवार र गर्न सक्ने व्यक्तिलाई वा समूहलाई दिनपर्छ अनि पो राम्ररी काम हुन्छ भनेको सुन्दा चाहिँ गजबै लाग्यो है माया गरेर।
अब घानै हुँदा हुँदै नराम्रो काम हुन्छ र भन्त, हामी त जिम्मेवार युवा पो हो त, आफ्नो स्थानीय तहको योजना र बजेटको बारेमा चासो लिएर हिनामिना हुन नाति कार्यान्वयन गर्ने के कहाँ छ बिर्गे
हो नि, र यसो गर्यो भने त सबैजना जवाबदेही पनि हुने र बजेटमा पारदर्शी पनि हुने कि कसो, अझ सार्वजनिक सुनवाई र सार्वजनिक परीक्षण गर्ने कुरा पनि त छ नि यो तालिम सकिएपछि त।
सही हो सही हो, धेरै राम्रो काम गरिरहेका रहेछौ क्या तिमीहरूले त। अनि सुन न, पहिला जस्तै चिन्ता खोलेर चिन्ताको नाममा
आफ्नो फाटा चाहिँ
जे होस् बिर्खेर घनेलाई चाहिँ मान्नै पर्छ कि, जस्तो सुकै परिस्थिति आए पनि सम्हालिहाल्ने के उनीहरूले, कति मजाले उनीहरूले तारानाथलाई सम्झाएको सबिन।
त्यही त सविता, तारानाथले उद्घोषण तालिमको लागि आफू सर्चकर्ता हुन नपाएकोमा कस्तो रिसाएर क्लबको मिटिङ नै बिचमा छोडेर गएको थियो, तर धन्न बिर्खेर घरेले उसलाई सर्चकर्ता बन्नुको साटो उसको भूमिका त्यही तालिमहरूलाई नेतृत्व गर्नमा बढी महत्त्वपूर्ण हुन्छ भनेर कति मजाले सम्झाएको के है।
पक्कै पनि हो नि सबिन, त्यही भएर जसरी बिर्खे घने र शान्ताले ज जसको जे जे कुरामा क्षमता छ त्यही अनुसारको काम बाँडफाँड गरेर कार्यक्रम सम्पन्न गर्ने निर्णय गरे नि, हो त्यसरी त हामीले पनि आफ्नो समूहमा त्यही अनुरूप गर्न सक्छौँ नि, होइन र साथी? जसले गर्दा जसको जे कुरामा क्षमता छ सिप छ त्यही कुरामा नेतृत्व लिन पनि पाउँछन्, होइन त सबिन?
एकदमै सही हो सविताजीले, र जसरी उनीहरूले तालिम सम्पन्न गर्दा सबै कुराको लेखाजोखा राख्ने अनि कार्यक्रम सम्पन्न भएपछि अनि आफ्नो क्लबले कसरी कार्यक्रम सम्पन्न गर्यो के कति बजेटमा सम्पन्न भयो भनेर सबैले जानकारी गराउने कुरा पनि त गरेको छन् नि, जुन कुरा त एकदमै राम्रो हो नि, होइन सविताजीले?
हो नि सबिन, र यसरी आफूले सम्पन्न गरेको कार्यक्रमको बारेमा सबैलाई विस्तृत रूपमा जानकारी गरायो भने त योजना तथा कार्यक्रम पारदर्शी ढङ्गले सम्पन्न हुन्छ, बजेटमा हिनामिना हुँदैन, सही तरिकाले बजेटको सदुपयोग भएको छ भनेर सबैले पनि थाहा पाउँछन्, ल ओके न भन्नुहोस् त साथी?
पक्कै पनि, र यसरी पारदर्शी रूपमा काम गर्यो भने त स्थानीय तहका प्रतिनिधिहरूको पनि उनीहरूप्रति विश्वास बढ्छ, सम्बन्ध सुमधुर हुन्छ, र सबैभन्दा राम्रो कुरा उनीहरू पनि सबैप्रति उत्तरदायी पारदर्शी र जवाबदेही हुन बाध्य पनि हुन्छन् नि, युवाले चाहिँ गरे हामीले चाहिँ किन नगर्ने भनेर, अनि त भएन कायदा?
भयो नि सबिन, अनि त सबैजना जवाबदेही पनि हुन्छन् अनि सबै कुरामा बजेटमा पारदर्शिता पनि आउँछ अनि भ्रष्टाचार पनि हुँदैन कि कसो त साथी?
पक्कै पनि सविताजीले, हामीले आफूले पाएको योजना कार्यान्वयन गर्ने कुरा बजेटको कुरा गरिरहँदा नि मलाई त यही कुरा हाम्रो स्थानीय तहमा पनि अभ्यास हुने हो भने त सोच त हाम्रा स्थानीय तहका प्रतिनिधि लगायत हामी सबैलाई काम गर्न कति सहज हुन्छ होला।
हुन त गत असार मसान्तभित्रमा सबै स्थानीय तहमा गाउँसभा नगरसभाबाट बजेट पास भएर आइसकेको छ। त्यही भएर अब त्यो पास भएर आएको योजना बजेट कार्यान्वयनमा पनि हामी युवाकै भूमिका बढी हुन्छ नि, होइन र सबिन?
हो नि, किनकि झिक्री त्यो योजना कसरी कार्यान्वयन भइरहेको छ, को मार्फत भइरहेको छ, कहिलेदेखि कहिलेसम्म सम्पन्न हुने हो भन्ने कुराको बारेमा त हामीले जानकारी लिनै पर्यो नि। नत्र त आफ्नो गाउँठाउँको विकासको लागि आएको बजेट अन्त कतै खर्च गरिदियो, हिनामिना गरिदियो, भ्रष्टाचार गरिदियो भने त घाटा हुने भनेको कसलाई हो? आफ्नै गाउँठाउँलाई त हो नि, होइन र?
हो नि सबिन, त्यही भएर नि साथी बजेट पास भइहाल्यो योजना अरूले सम्पन्न गरिहाल्छन् नि भनेर नबसौँ। बरु त्यसको साटो चासो लिएर हाम्रो नगरपालिका गाउँपालिकाले पास गरेको बजेट तथा योजना कार्यान्वयन गराउन आफै लागि परौँ, होइन त सबिन?
हो नि सविता झिग्री, एकातिर बजेट कार्यान्वयनमा आफै सहभागी हुने र यदि आफू योजना कार्यान्वयनमा सहभागी हुन नसके योजना कार्यान्वयन गर्ने व्यक्तिले बजेटको राम्रो सदुपयोग गरेको छ कि छैनन्, योजना अनुसार सही ठाउँमा सही रूपमा काम भएको छ कि छैन भनेर निगरानी गर्ने, खबरदारी र सहकार्य गर्ने त हाम्रै जिम्मेवारी हो नि, के कसो झिग्री?
हो नि, किनकि हामीले नगरे कसले गर्छ, अहिले नगरे कहिले गर्ने? र यस्तो गर्न सक्यौँ भने त बजेट हिनामिना पनि हुँदैन र सबैजना उपभोक्ता समितिका व्यक्ति, ठेकेदार र जनप्रतिनिधि सबैजना जवाबदेह हुन्छन् र पारदर्शिता पनि कायम हुन्छ, के कसो त साथी?
हो नि सविता, र यही विषयमा रहेर युवा र किशोर किशोरीहरू किन योजना निर्माणका कुरामा बजेटका कुरामा सहभागी हुनुपर्छ भनेर सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर 5 अध्यक्ष एवं प्रवक्ता राजु बराले आफ्ना कुरा भन्नुभएको छ। आफ्नै स्थानीय तहमा के भइरहेको छ भनेर र हाम्रो सिन्धुलीको सामुदायिक सञ्चारकर्मी झिक्री कमल सरला सुनवारले त्यही कुराकानी रेकर्ड गरेर पठाउनु भएको छ। बरु उहाँकै कुरा सुने कि सविता?
हुन्छ नि सबिन।
म राजु बराल, फिकल गाउँपालिका वडा नम्बर 5 वडाध्यक्ष एवं फिकल गाउँपालिकाको प्रवक्ता। यसपालि हामीले फिकल गाउँपालिकाको चाहिँ विशेष गरी मूल नारा सडक शिक्षा बिजुलीलाई हामीले अलिकति प्रायोरिटी दिएका छौँ र त्यसै गरी कृषि वन र पर्यटनलाई पनि हामीले अलिकति फोकस गरेका छौँ, होइन? त्योभन्दा बाहेक चाहिँ विशेष गरी युवा किसान अलिकति कृषि पेसालाई अलिकति पनि त्यसलाई पनि हामीले अलिकति महत्त्व दिएका छौँ।
कति बजेट युवाहरूकै लागि भनेर के कुरामा छुट्याउनु भएको छ?
युवाहरूको लागि त हामीले धेरै बजेट छुट्याएको छौँ, होइन? अब विभिन्न सेक्टरमा गरेर कृषिमा, अब पशुमा र अन्य चाहिँ कुराहरू पनि छुट्याएको छौँ। त्योभन्दा बाहेक चाहिँ हामीले विशेष गरी सम्पूर्ण वर्गलाई लक्षित गरेर चाहिँ युवा सहायता कोषको नाममा चाहिँ हामीले रु 50 लाख रुपियाँ छुट्याएका छौँ, होइन? 50 लाख रुपियाँ चाहिँ हामीले युवा सहायता कोषमा चाहिँ विशेष गरी युवाहरू 18 वर्षदेखि 40 वर्षका युवाहरू लक्षित गरेर चाहिँ हामीले 50 लाख रुपियाँ छुट्याएका छौँ। अब यसै गरी अब त्यसलाई चाहिँ हामीले विशेष गरी हिजोको मात्रै कार्यपालिकाको बैठकले चाहिँ एउटा कार्यविधि बनाएर त्यो 50 लाख रुपियाँ चाहिँ युवाहरूलाई चाहिँ हामीले त्यो कार्यविधिको आधारमा चाहिँ वितरण गर्ने सोच बनाएका छौँ। 77-78 गाउँसभाबाट पारित गरेको र कार्यपालिकाले चाहिँ कार्यविधि बनाएर चाहिँ यसलाई वितरण गर्ने, यसलाई विशेष गरी रिभल्भिङ फन्डमा चाहिँ हामीले लोनको मोडलबाट चाहिँ अलिकति ब्याङ्कसँग कोर्डिनेसन गरेर चाहिँ लोनको मोडलबाट हामी चाहिँ यसलाई अगाडि बढाउन लक्ष्य लिएका छौँ।
स्थानीय तहमा छुट्याएको बजेटको बारेमा युवाले किन चासो राख्नुपर्छ होला, युवाको भूमिका के हुन सक्छ निगरानी गर्ने सवालमा?
चासो लिनुपर्ने कुराहरू के छ भने अनियमितताका कुराहरू, भ्रष्टाचारका कुराहरू र अलिकति युवा जोस जागरको कुराहरूलाई पनि अलिकति स्थानीय तहमा जुन हामी चाहिँ एउटा विकासोन्मुखतिर लगिरहेको अवस्थामा चाहिँ यसमा चाहिँ सबैभन्दा बढी चाहिँ युवाहरूको दायित्व हुँदो रहेछ। एउटा खालको चाहिँ अग्रजहरूको चाहिँ सुझाव र सल्लाहका साथमा युवाहरूलाई हामीले परिचालन गर्न सक्यौँ भने धेरैभन्दा धेरै महत्त्वपूर्ण कामहरू गर्न सक्छौँ भन्ने भनेर नै हामीले चाहिँ युवाहरूलाई चाहिँ अलिकति युवाहरूको चाहिँ सहभागिता हुनुपर्छ भन्ने जस्तो लाग्छ। भूमिका र निगरानी कुराहरू जस्तै अनुगमनको पाटो हुनसक्छ, होइन? हामीले उपभोक्ता समितिहरू बनाउँदाखेरिको अवस्थामा युवाहरूलाई सबैभन्दा बढी चाहिँ युवाहरूको चाहिँ टिमलाई अगाडि बढाउन सक्छौँ। त्यसै गरी नियम अनुगमनको कुराहरू हुनसक्छ, कुनै पनि ठेक्का पट्टाबाट भएको कामहरूलाई पनि हामीले चाहिँ युवाहरू परिचालित गरेर चाहिँ त्यसलाई चाहिँ सकारात्मक तरिकाले चाहिँ अनुगमनको पाटोलाई अगाडि बढाउँदै त्यसलाई चाहिँ नियमन र अनुगमन गर्दै त्यो कामलाई चाहिँ एकदम दिगो अगाडि लान सक्छौँ। युवाहरू सपोर्ट छ, हामीले 18 वर्षदेखि 40 वर्षका युवाहरूलाई चाहिँ हामीले अभियानको रूपमा युवा परिषदहरू गठन गरेर, युवा क्लबहरू गठन गरेर, ठाउँ ठाउँमा टोलमा क्लबहरू गठन गर्ने र युवाहरूलाई सकारात्मक हुनबाट अभिप्रेरित गर्दै त्यस्ता खालका कामहरूमा हामीले सहयोग गराउने र विभिन्न खालको चाहिँ अब अलिकति अलि यो हुन्छ नि अलिकति इनोभेटिभ भन्ने काम, इनोभेटिभ टाइपको कामहरू यसरी
तहले आफ्नो गाउँठाउँमा हुने भ्रष्टाचार हिना मिना रोक्नका लागि के गर्न सक्छन् र के गरिरहेका छन्?
भ्रष्टाचारमा तपाईँलाई सबैभन्दा ठुलो कुरा हामीले एउटा अनुगमनको पाटो राखेका छौँ. अनुगमन भनेको जस्तै अब हाम्रो गाउँपालिकाको उपाध्यक्षको संयोजकत्वमा एउटा अनुगमन समिति छुट्टै छँदै छ. त्यसले ओभरअल सबै कुराको अनुगमन गर्दै भयो र हामीले कुनै पनि योजना एउटा योजना बनाउँदा एउटा योजना बराबर चाहिँ एउटा उपभोक्ता समितिको काम गरे बापत चाहिँ त्यसको अनुगमन समिति भन्ने पनि एउटा छुट्टै हामीले चाहिँ गठन गरेका छौँ र त्यसलाई हामीले चाहिँ अब डकुमेन्टेसन कुराहरू भयो होइन, अब त्यस्तो प्राविधिक इस्टिमेटको कुराहरू भयो, लागत इस्टिमेटका कुराहरू भयो, ती सबै कुराहरूलाई चाहिँ हामीले अगाडि बढाउँदै भइरहेका जति पनि योभन्दा अगाडि भइरहेका अनियमितता र त्यस्ता कामहरूलाई हामीले अगाडि बढाइरहेका छौँ. हामीले सकेसम्म सबैभन्दा बढी भन्दा बढी चाहिँ हामी 18-40 वर्षका युवाहरूलाई चाहिँ हामी त्यहाँनिर चाहिँ सकेसम्म प्रयोग गरेका छौँ, गरिराख्नु भएको छ. युवाहरूले गरेको काम अझै एकदम जो चाँडो साथ चाँडो भन्दा चाँडो सकिएको पनि हामीले त्यहाँ पाएको छौँ.
सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर 5 का अध्यक्ष एवं प्रवक्ता राजु बराललाई यति राम्रोसँग युवा तथा किशोर किशोरीको सहभागिता, स्थानीय तहको योजना निर्माण कार्यमा बजेटको पारदर्शिता र जवाफदेताको लागि एकदमै महत्त्वपूर्ण हुन्छ भनेर भनिदिनु भएकोमा धेरै धेरै धन्यवाद.
र उहाँले भन्नुभयो जस्तै हामी युवा तथा किशोर किशोरी यसरी स्थानीय तहको हरेक कुरामा सहभागी भयो भने एक त आफ्नै क्षमता बढ्ने अनि अर्को कुरा भनेको चाहिँ बजेटमा हिनामिना हुन पाउँदैन अनि जनप्रतिनिधिलाई जवाफदेही बनाउन र पारदर्शी बनाउन पनि सक्यो नि, होइन त जिग्री?
पक्कै पनि. र यसरी स्थानीय तहको योजना कार्यान्वयन गर्ने प्रक्रियामा अनि बजेटको बारेमा चासो लिएर आफ्नो स्थानीय तहका जनप्रतिनिधिलाई जवाफदेही बनाउने र पारदर्शिता ल्याउने जिम्मा पनि त हामी किशोर किशोरी र युवा के हो नि, हो कि न भन्नुहोस् त साथी?
सही हो सविता जिग्री. बरु सुन न सविता, मलाई त हाम्रो युवा जिग्रीले चाहिँ आफ्नो स्थानीय तहमा आएको बजेटका बारेमा कसरी निगरानी गरिरहनु भएको छ भनेर नै बुझ्न मन लाग्यो. यसको लागि के गर्ने होला?
नमस्कार, म नरेन्द्र मल्ल डडेलधुराबाट. युवाहरूको महत्त्वपूर्ण भूमिका रहन्छ र पारदर्शी बनाउनको लागि अथवा हिनामिना हुन नदिनको लागि युवाहरूले स्थानीय सरकारमा गएर त्यहाँको बजेटको अवस्था के छ अनि कस्ता कस्ता कार्यक्रमहरू आइरहेका छन् स्थानीय सरकारमा त्यो पनि निगरानी राखिदिनु पर्यो. अनि त्यसपछि चाहिँ अब सार्वजनिक सुनवाईका कुराहरू अब युवाहरूले या हामीले चाहिँ त्यहाँ गएर छलफल गर्ने त्यो विषयमा युवा लक्षित कार्यक्रमहरू आएका छन् कि छैनन् र अर्को कुरा सबैको पहुँच हुने गरी स्थानीय सरकारले कार्यक्रमहरू गरेको छ कि छैन, बजेट विनियोजन गर्ने बेला युवाहरूलाई सहभागिता जनाएको छ कि छैन भनेर हामीले निगरानी गर्नुपर्छ.
मेरो नाम सन्तोष बोहरा हो, म डडेलधुरा जिल्ला अमरगढी 5 बस्छु. स्थानीय तहको बजेट हिनामिना हुन नदिन हुनको लागि हामी युवाहरूको महत्त्वपूर्ण भूमिका हुन्छ. के कति बजेट के को लागि छुट्याएको छ भनेर निगरानी गर्नुपर्छ. स्थानीय तहले पारदर्शी हुने गरी काम गरिरहेको छ, त्यसको पनि हामी युवाहरूले निगरानी गर्नुपर्छ.
नमस्ते, मेरो नाम ललित मल्ल, अझै मेरो गाउँपालिका वन नम्बर 3 डडेलधुरा. यसको लागि हामी युवाहरूले एकजुट भएर लाग्नुपर्छ. स्थानीय तहले कसरी कार्यक्रम गरिरहेको छ, आम नागरिकलाई कतिको सहभागी गराएको छ, कार्यक्रमको सार्वजनिक सुनवाई जस्ता कार्यक्रम गरिरहेको छ कि छैन भनेर निगरानी गर्ने.
मेरो नाम नवराज भट्ट, आलिताल डडेलधुरा. स्थानीय तहमा बजेटको पारदर्शिता, जवाबदेहिता, हिनामिना हुन नदिन हामी युवाहरूको भूमिका धेरै नै रहन्छ. पालिका स्तरमा योजना निर्माणदेखि योजना कार्यान्वयन, अनुगमन जस्ता विषयमा युवाहरूले पनि सक्रिय सहभागिता देखाउनु पर्दछ.
मेरो नाम पवित्र एर, अमरगढी 2 मडुवा. स्थानीय तहमा आएको बजेट हामी युवाहरूलाई थाहा हुँदैन, कहिले पनि केही कार्यक्रममा हामीलाई सहभागी गराउँदैनन्, युवाहरूलाई सहभागी गराउनु पर्थ्यो.
पक्कै पनि. र सविता, यही विषयमा नै रहेर आजको भ्युए प्रश्न नै सोध्ने कि जिग्रीलाई?
हुन्छ हुन्छ सबिन, बरु म नै सोध्छु है त साथीले प्रश्न.
ल ल सोध न त
साथी. यो हप्ताको भ्युए प्रश्न रहेको छ, स्थानीय तहको बजेटको बारेमा हामी युवाले चासो लिएर निगरानी कसरी गर्न सक्छौँ होला? प्रश्न फेरि एकचोटि भन्छु, स्थानीय तहको बजेटको बारेमा हामी युवाले चासो लिएर निगरानी कसरी गर्न सक्छौँ होला?
र जिग्री, तपाईँलाई लागेको विचार हामीलाई पठाउनको लागि मोबाइलको म्यासेज बक्समा जानुहोस्, VOY लेखेर एउटा खाली ठाउँ छोडेर आफूलाई लागेको कुराहरू सरर लेखेर पठाउन सक्नुहुन्छ हाम्रो पैसा नै नलाग्ने टोल फ्री SMS नम्बर 3440
करुणा, अब चाहिँ हाम्रो साथीले नै पठाउनु भएको समस्या तथा जिज्ञासामा छलफल गरौँ न, हुँदैन?
भइहाल्छ नि रसिक, यति बेला मेरो हातमा सिराहाको साथीले सेयर गर्नुभएको समस्या छ, बरु म फटाफट त्यही समस्या नै सुनाइहाल्छु है त.
हुन्छ हुन्छ करुणा.
साथी भन्नुहुन्छ, म लगायत मेरो साथीहरू सधैँ स्कुलको बसमा स्कुल जाने र आउने गर्छौ। तर त्यो बसको ड्राइभर र सहचालकले हामीलाई जिस्काउने, अश्लील गीतहरू बजाउने गर्छन्, हामीलाई जिब्रो देखाउने लगायतका नराम्रा क्रियाकलापहरू पनि गर्छन्। हामीलाई नै नराम्रो सोच्छन् भनेर हामीले घरमा र स्कुलमा पनि भन्न सकिरहेका छैनौ। तर तिनीहरूको कारणले हामीलाई धेरै समस्या भइरहेको छ। बसमा चढ्न पनि डर लाग्छ। यस्तो अवस्थामा हामीले के गर्न सक्छौ भनेर सोध्नु भएको छ।
हामीलाई विश्वास गरेर आफ्नो समस्या शेयर गर्नु भएकोमा साथीलाई धेरै धेरै धन्यवाद। तर हेर न करुणा, मलाई त साथीको कुरा सुनेर एकदमै नराम्रो पनि लाग्यो, अनि त्यो ड्राइभर र सहचालक सम्झेर चाहिँ एकदमै धेरै रिस उठेको छ भने।
त्यही त भनेको रसिक साथी, हामी अनुमान गर्न सक्छौ कि तपाईँ र तपाईँको साथीहरूलाई त्यो ड्राइभर र सहचालकको कारणले कति धेरै गाह्रो भइरहेको छ, कति धेरै मानसिक तनाव भइरहेको छ भनेर।
हो नि, अब हेर न करुणा, हरेक दिन बिहान त्यही बसमा चढेर विद्यालय जाँदा बसमा हुने त्यस्ता व्यवहारले मनमा डर र सङ्कोच भइरहन्छ, जसले गर्दा दिनभरिको क्रियाकलाप र पढाइमा प्रत्यक्ष अनि अप्रत्यक्ष असर पुर्याइरहेको हुन्छ नि। ल हो के न भन त।
र त्यति मात्रै नभएर नि रसिक, अब हेर न, बेलुका घर फर्केपछि पनि त्यही व्यवहार दोहोरिँदा दिनभरिको थकाई र त्यो व्यवहारका कारण झन् धेरै मानसिक तनाव बढेर जान्छ नि। ल हो के न भन त।
त्यही त करुणा र साथी, तपाईँ र तपाईँको साथीले भोगिरहनु भएको यो समस्या भनेको सरासर दुर्व्यवहार हो। त्यही भएर नि साथी, अरूले आफूलाई नराम्रो सोच्छन् भनेर दुर्व्यवहार सहेर चाहिँ बस्नु हुँदैन है।
अनि नि साथी, अरूहरूले तपाईँ र तपाईँको साथीलाई नराम्रो वा गलत सोच्नु पर्ने केही कारण पनि छैन के, र यसमा तपाईँहरूको केही गल्ती पनि छैन। त्यसैले नि साथी, तपाईँहरूले जति सक्दो छिटो यसको विरुद्धमा कदम चाहिँ चालिहाल्नु पर्छ है।
र त्यो किनभने नि साथी, तपाईँहरूले उनीहरू विरुद्ध केही कदम नचाल्दा उनीहरूलाई थप त्यस्ता क्रियाकलाप गर्न प्रोत्साहन मिल्छ। र सोच्नु त साथी, त्यही कुराले भोलि ठुलो समस्या निम्ति हो, तपाईँको ज्यानै जोखिममा पर्ने अवस्था आयो भने के हुन्छ भनेर।
हो नि रसिक, त्यसैले नि साथी, मेरो विचारमा त के लाग्छ भने नि, सबैभन्दा पहिला त्यो ड्राइभर र सहचालकले त्यस्तो क्रियाकलाप गर्दा तत्काल तपाईँहरूले प्रतिक्रिया जनाउनु होला। र त्यो किनभने नि साथी, कहिलेकाहीँ हामीले दुर्व्यवहार सहेर बस्दा वा त्यसको विरुद्धमा कदम नचाल्दा दुर्व्यवहार गर्ने व्यक्तिले झन् आफैलाई बलियो सम्झिन्छ र बारम्बार दुर्व्यवहार दोहोऱ्याइरहन्छ।
र साथी, यदि तपाईँ एक्लैले यसको विरुद्धमा कदम चाल्न सक्नुहुन्न भने तपाईँ र तपाईँको साथीहरू मिलेर स्कुल प्रशासनसँग वा सर र म्याडमसँग कुरा गर्नुपर्छ कि बसमा हुने क्रियाकलापले आफूहरूलाई के कुरामा असर पुगिरहेको छ भनेर।
हो नि रसिक, कहिलेकाहीँ हामीले उहाँहरूले हाम्रो कुरा सुन्नुहुन्न, हामीलाई नै नराम्रो सोच्नुहुन्छ भनेर समस्या सेयर गर्दैनौ। तर नि साथी, हामीले बुझ्नु पर्ने कुरा के छ भने नि, सर म्यामले हामीलाई अप्ठ्यारो होस् समस्या होस् भनेर कहिले पनि सोच्नुहुन्न, र उहाँहरूले हाम्रो नराम्रो पनि कहिले पनि चिताउनुहुन्न।
र अर्को कुरा नि, ती ड्राइभर र सहचालक विरुद्ध छिटो एक्सन लिन सक्ने भनेको विद्यालयले नै हो। त्यसैले तपाईँहरूले आफ्नो समस्या विद्यालयमा सर र म्याडमसँग सेयर गर्न चाहिँ जति सक्दो छिटो गर्नु होला।
र यदि तपाईँहरूलाई स्कुलमा सर म्यामसँग कुरै गर्न अप्ठ्यारो लाग्छ वा भनौ न उहाँहरूले समस्यालाई वास्ता गर्नु भएन भने, आफ्नो अभिभावकलाई आफूले भोगिरहेको समस्याको बारेमा राम्ररी बुझाएर त्यो समस्याले आफूलाई कति धेरै डर र सङ्कोच भएको छ भनेर पनि राम्रोसँग कुराकानी गर्न सक्नुहुन्छ, जसले गर्दा तपाईँको अभिभावकले विद्यालयसँग कुराकानी गरेर समस्या समाधान गर्न पनि सक्नुहुन्छ।
र त्यो सँगसँगै तपाईँको विद्यालयमा रहेको सुझाव पेटिका वा समस्या पेटिकामा आफ्नो समस्या आफ्नो नाम उल्लेख नगरिकन लेखेर पनि दिन सक्नुहुन्छ, जसले गर्दा विद्यालयलाई त्यो समस्या कसले दियो भन्ने पनि थाहा हुँदैन र समस्या समाधानमा उहाँहरूको अग्रसरता पनि बढ्छ। हो कि होइन भन त करुणा।
एकदमै हो नि रसिक, त्यसैले नि साथी, जति सक्दो छिटो त्यो ड्राइभर र सहचालकको विरुद्धमा कदम चाहिँ चालिहाल्नु होला। तपाईँहरूले उनीहरू विरुद्ध कुनै पनि कदम चाल्नु भएन भने झन् उनीहरूले गलत काम गर्ने प्रश्रय पाउँछन् र दुर्व्यवहार दोहोरिने रहन्छ।
ल त साथी, हामीले दिएको सल्लाह सुझाव तपाईँको लागि कतिको उपयोगी भयो भएन भनेर हामीलाई लेखी पठाउन चाहिँ नबिर्सिनु होला, र तपाईँको समस्या छिटो भन्दा पनि छिटो समाधान होस् हामी साथीसँग मनका कुरा टिमको तर्फबाट तपाईँलाई धेरै धेरै शुभकामना नै दिन चाहन्छौँ है।
हरेक वर्ष जस्तै यो वर्ष पनि हाम्रो स्थानीय तहले आफ्नो आर्थिक वर्षको बजेट तथा कार्यक्रम ल्याए भन्ने सुन्छु, तर कोरोना महामारीको कारणले के कस्ता कार्यक्रम बनाए भन्ने चाहिँ थाहा भएन के, तिमीलाई केही थाहा छ गोविन्द?
मलाई पनि थाहा छैन, म त झन् महामारीले गर्दा कहीँ गएकै छैन।
हामी जस्ता युवालाई त थाहा छैन भने अरूलाई झन् के थाहा होला राई। लौ न, यसका बारेमा बुझौ न हुन्न।
हुन्छ, बुझ्न त बुझ्ने, कसरी पो होला खै, कोरोनाको डर उस्तै छ।
यस्तो कुरा बुझ्न पनि कोरोना भनेर हुन्छ भने सामाजिक दूरी कायम गरेर मास्क र सेनिटाइजरको प्रयोग गरेर सम्बन्धित निकायमा जान सकिन्छ नि। त्यो गर्न नसके पनि सम्बन्धित व्यक्ति जस्तै वडा अध्यक्ष, सूचना अधिकृतलाई फोनबाट नै सोध्न सकिन्छ। अचेल त सबै स्थानीय तहको वेबसाइट हुन्छ अरे, त्यहाँ नि हेरौँला, फोनबाटै पनि सोधौँला, तर जानकारी त लिनु पर्यो नि, होइन र?
हो, हामी युवाले स्थानीय तहले ल्याएको बजेट तथा कार्यक्रममा चासो राखेर सही कार्यान्वयनका पहल गर्नु सामाजिक दायित्व हो। आउनुहोस्, मेरो पालिका मेरो चासो अभियानमा सहभागी बन्नुहोस्। तपाईँको स्थानीय सरकारले युवाका लागि ल्याएका कार्यक्रम के छन् त? यदि थाहा छ भने हामीलाई जानकारी गराउनुहोस् र तपाईँहरू मध्ये उत्कृष्ट उत्तर पठाउनु हुने 3 जनाले मासिक रु 500 रिचार्ज जित्नुहुनेछ।
त्यसका लागि एनटिसी प्रयोगकर्ताले हाम्रो पैसा नलाग्ने फोन नम्बर 1660100459 र एन्सेल प्रयोगकर्ताले 9801571029 फोन गरी आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुनेछ।
मेरो पालिका मेरो चासो,
प्रश्न सोधौ जवाफदेहिता खोजौ।
मेरो पालिका मेरो चासो, प्रश्न सोधौ जवाफदेहिता खोजो अभियानले भनेको जस्तै भ्रष्टाचार नगरौँ र भ्रष्टाचारलाई बढ्ने मौका पनि नदिऊ, के कसो झिक्रे?
पक्कै पनि, र माथिको जनहितमा जारी सन्देशले भनेको जस्तै एनटिसी नम्बर भएकोले 1660100459 कल गर्ने र एनसेल नम्बर भएकोले चाहिँ 9801571029 कल गर्नुभयो भने एउटा आवाज आउँछ र सहभागिताको लागि अनुरोध गर्छ, होइन त सबिन?
हो नि सविता झिक्रे, र त्यसरी अनुरोध गरिसकेपछि दुई थिच्ने र मेरो पालिका मेरो चासो अभियानमा सहभागी हुने र फेरि निर्देशन अनुसार एक थिचेर आफूले गरेको भ्रष्टाचार विरुद्धको कामको बारेमा वा आफ्नो स्थानीय तहमा आएको बजेटमा के भइरहेको छ, राम्ररी हिनामिना बिना नै उपभोग भइरहेको छ कि छैन, स्थानीय तहका जनप्रतिनिधिहरू जवाफदेही र पारदर्शी भएर जिम्मेवारी वहन गरिराख्नु भएको छ कि छैन भनेर आफ्ना कुरा मजाले रेकर्ड गराएर अन्तिममा नौ थिचेर थप अरू जानकारी दिन सक्नुहुन्छ है जिग्री, होइन सविता?
हो नि सबिन, त्यही भएर साथी भ्रष्टाचार नगरौँ र कसैले भ्रष्टाचार गर्न खोजिरहेको छ वा घुस लिन दिन खोजिरहेको छ भने त्यसको विरुद्धमा आवाज उठाउँ र देशलाई भ्रष्टाचार मुक्त देश बनाउनको लागि हामी सबै लागि परौँ।
पहिला त हामी आफै नै सजग भएर भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेर नै जागरुक हुनुपर्छ होला।
किनकि यदि हामीले भ्रष्टाचारलाई बढावा दियौँ भने के हुन सक्छ वा भ्रष्टाचारलाई बढावा दिएनौँ भने के हुन सक्छ भनेर सम्भावित कुराहरू केलाएर के गर्दा ठिक हुन्छ भनेर निर्णय लिनुपर्छ होला, कि घुस लिने र दिने दुवै कुरा नराम्रो हो भनेर, होइन त सबिन?
हो नि सविता झिक्रे, र झिक्रे हरेक वर्ष डिसेम्बर महिनाको 9 तारिकका दिन अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस मनाइने गरिन्छ, होइन सविता?
हो नि सबिन, र साथी यो वर्षको नारा चाहिँ युनाइटेड अगेन्स्ट करप्सन रहेको छ, यानि कि भ्रष्टाचार विरुद्धको ऐक्यबद्धता।
र यो वर्षको नाराले भनेको जस्तै हामी सबैजना एकजुट भएर भ्रष्टाचार विरुद्ध लड्यौँ भने बल्ल हामीले 2030 दिगोपनका लक्ष्य हासिल गर्न सक्छौ, होइन सविता?
हो नि सबिन, किनकि दिगोपनका लक्ष्य प्राप्त गर्नको लागि सबैभन्दा ठुलो चुनौती चाहिँ भ्रष्टाचार नै हो, त्यही भएर दिगोपनका लक्ष्य प्राप्त गर्न हामी ऐक्यबद्ध भएर भ्रष्टाचार विरुद्ध लड्नै पर्छ है, होइन त सबिन?
पक्कै पनि। ल त जिरी, आजको लागि बिदा मागेर जाने बेला पनि भइसकेको छ, त्यही भएर तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै हामीलाई भन्नको लागि अनि कार्यक्रमका लागि आफ्नो सुझाव सल्लाह तथा प्रतिक्रिया दिन चाहनुहुन्छ भने हामीलाई इमेल गर्ने ठेगाना रहेको छ ssmk4u@gmail.com।
आफ्नै आवाजमा आफ्नो कुरा रेकर्ड गराउन चाहनुहुन्छ भने एनटिसी प्रयोग गर्ने साथीका लागि 1660100456 र एनसेल प्रयोग गर्ने साथीका लागि 9801572000 हो यो नम्बरमा फोन गरेर आफूलाई लागेको कुरा निशुल्क रूपमा रेकर्ड गर्न सक्नुहुन्छ।
त्यस्तै हाम्रो वेबसाइट www.ssmk.org र साउन्ड क्लाउडमा गएर साथीसँग मनको कुरा सर्च गरेर हाम्रो नयाँ तथा पुराना कार्यक्रमहरू सुन्न र डाउनलोड पनि गर्न सक्नुहुन्छ है जिग्री।
त्यस्तै तपाईँले फेसबुक चलाउनुहुन्छ भने हाम्रो फेसबुक फ्यान पेज www.facebook.com/ssmkradio गई हामी कहाँ छौँ के गर्दैछौँ भनेर पनि जान्न सक्नुहुन्छ है।
र त्यस्तै एसएमएस पठाउन चाहनुहुन्छ भने चाहिँ मोबाइलको म्यासेज बक्समा गई VOY टाइप गरी एउटा खाली ठाउँ छोडेर आफ्नो कुराहरू सरल लेखेर पठाउन सक्नुहुन्छ हाम्रो टोल फ्री एसएमएस नम्बर 3440000।
साथी हामीलाई सम्पर्क गर्ने विभिन्न माध्यम मध्ये तपाईँलाई सजिलो हुने कुनै माध्यमबाट हामीसँग हप्तैभरि सम्पर्कमा रहनुहोला भन्दै आजको लागि भने साथीसँग मनका कुराका सबै साथी रसिक र करुणा सँगसँगै म तपाईँको आफ्नै हँसिली रसिली अनि चिटक्क परेकी प्यारी साथी सविता
अनि म तपाईँको आफ्नै हसिलो रसिलो चिटिक्क परेको जिग्री सबै पनि बिदा हुन्छु।
नमस्ते, बाई बाई, फेरि भेटौँला।